घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। नमस्कार, शुक्ला फाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डे। शुक्ला फाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय विरुद्ध अख्तियारमा उजुरी, सरकारसँग भएको सहमति कार्यान्वयनमा नआएको भन्दै निर्माण व्यवसायीहरू रुष्ट। बैतडीको सोराड क्षेत्र सडक सञ्जालमा जोडिएपछि भारतसँगको परनिर्भरता हट्यो। निर्माणका योजनाहरू हाम्रो हुन् भन्ने सोचको विकास हुन नसक्दा समस्या भइरहेको कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुखको गुनासो। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर 3 वडाध्यक्ष पदका लागि 5 उम्मेदवारी। बङ्गलादेशका राष्ट्रपति र नेपालका प्रधानमन्त्री ओलीबीच भेटवार्ता र नेपाल अपराजित रहँदै फाइनलमा।
खानु खाइ के मिठी न खेलन आइए हला।
तिरसंग खेलत के तो अच्छो लागत है।
अहाँ आपन खेल के मेरे घर जाएंगे उसंगे कथा पढ़ेंगे हला।
अहाँ मौके फिर मेरे या रोज दिन घर में पढ़न कहा था है। और मेरे पढ़ो भाव सुनत फिर है।
हाँ हाँ, मैं फिर रोज दिन घर में हल्ला ना हुनिया बिच्चा में बैठ के पढ़ता हूँ। अय्या दुआ के सुनाए के पढ़न गजब अच्छो लागत है।
तेर अब मेरे बात कितो मिलता है।
तभी तो आपन मिलन वाले संगी भाई हैं।
कक्षा 1-2-3 में पढ़न बारे बच्चा के अभिभावक से घर में रोज दिन शांत वातावरण बनाए के अर्थ बुझक मस्कन पढ़न के ताही जितो सीखा था उतुए जद्दी समय दियो। दिन के कम से कम 10 मिनट होन से फिर समक के पढ़न से हमर बच्चनक पढ़ाई सिखाई अच्छो होत है।
अमेरिकी अंतर्राष्ट्रीय विकास नियोग USAID के सहयोग में शिक्षा विज्ञान और प्रविधि मंत्रालय से जारी।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको हो। मन्त्रालयले प्रदेशका 88 स्थानीय तहका लागि खरिद गर्ने विभिन्न स्वास्थ्य उपकरण एवं सामग्री खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयमा उजुरी परेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोप बहादुर विष्टले गत साता सामग्री खरिदमा 12 करोडका सामग्री खरिदमा अनियमितता गरेको भन्दै उजुरी परेको बताउनु भएको छ। छानबिनका लागि सम्बन्धित कार्यबाट कागजपत्र झिकाएको विष्टले बताउनुभयो। पटक पटक औषधि खरिद र उपकरण खरिदमा विवादित बनेको सुदूरपश्चिम प्रदेश सरकार फेरि अल्ट्रासाउन्ड मेसिन खरिदमा पनि विवादमा तानिएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले 88 अल्ट्रासाउन्ड मेसिन खरिदका लागि टेन्डर गरेकोमा मिलोमतोमा टेन्डर स्वीकृत गरेको आरोप लागेको छ। आपूर्तिकर्ता र स्वास्थ्य निर्देशनालयको मिलोमतोमा महँगो मूल्यमा अल्ट्रासाउन्ड उपकरण खरिद गरिएपछि झण्डै 5 करोडभन्दा बढी बजेट खर्च भएको समेत देखिएको जनाइएको छ। भारतले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो नक्सामा समेटिएको प्रति नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ। आज नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावले विज्ञप्ति जारी गर्दै नेपाल र भारतबीचको सदियौँदेखि रहेको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि भारतको नक्सामा सुधार गरी नेपालको अन्य भूभागको अतिक्रमण रोक्नका साथै अन्य सीमा क्षेत्रमा रहेका विवादहरू शीघ्र समाधान गर्दै जानुपर्ने माग गर्नुभएको छ। साथै लिम्पियाधुरा, कालापानी, लिपुलेक आदि नेपालको भूमि भएकोमा आफूहरू प्रष्ट भएको र सो क्षेत्र नेपालको भूमि भएकाले भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्सामा माथि उल्लेखित भूमिलाई आफ्नो नक्सामा समावेश गरिएकोमा आफूहरूको घोर आपत्ति रहेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ। भारतले नेपालको भूमिलाई यसरी एकलौटी तरिकाले सीमाको नक्सा आफू खुसी गर्नुभन्दा पनि सच्याउन माग गर्दै दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएको काङ्ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले ठहर गरेको छ। यसै बीच कालापानी क्षेत्रबाट भारतीय अर्धसैन्य बल हटाउने र नेपाली भूभाग फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणेन्द्र नेपालले आज सर्वोच्चमा दायर गरेको रिटमा नाफी विभागले समेत समावेश नगरेकाले लिम्पियाधुरा नेपालको राजनीतिक नक्साबाट बाहिर जान सक्ने खतरा उल्लेखिएको छ। नेपालको हालको नक्सा बदर गरी लिम्पियाधुरा सहितका भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएर राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्ने रिट निवेदनमा उल्लेख छ। रिटमा कालापानी क्षेत्रमा रहेका भारतीय अर्धसैनिक बल हटाउन नेपालको नयाँ नक्सा जारी गर्न र आवश्यक परे यो विवादलाई अन्तर्राष्ट्रिय अदालत र राष्ट्रसङ्घसम्म पुर्याई नेपाली भूमि रक्षाका लागि सरकारको नाममा आवश्यक आदेश जारी गर्न माग गरिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सशस्त्र प्रहरी बल र नाभि विभागलाई विपक्षी बनाइएको छ। रिटमा पेशी बिहिबारका लागि तोकिएको छ। 34 वर्षपछि बैतडीको सोराड क्षेत्र सडक सञ्जालसँग जोडिएपछि भारतसँगको परनिर्भरता हटेको छ। सुस्त गतिमा रहेको पाटन पञ्चेश्वर सडक सङ्घीय सरकारको अनुदान र प्रदेश सरकारको अगुवाईमा सडकले गति लिएपछि बैतडीको तल्लो सोराड क्षेत्रमा पञ्चेश्वर गाउँपालिका, सिमनाथ गाउँपालिका र मेलौली नगरपालिकाको भारतसँगको परनिर्भरता हटेको हो। 2042 सालमा निर्माण सुरु भएको पाटन पञ्चेश्वर सडक खण्डको 65 किलोमिटर मध्ये 60 किलोमिटर सडक पुरा भएको छ। सडक खण्डको 30 किलोमिटर कालोपत्रे समेत हुन थालेको छ। सङ्घीय सरकारको 72 करोड रुपैयाँको अनुदानमा प्रदेश सरकारको अगुवाईमा पाटन पञ्चेश्वर सडक खण्ड 5.5 मिटर चौडा बनाएर कालोपत्रेको काम समेत अघि बढेको छ। सुस्त गतिमा रहेको सडकले सङ्घीयतापछि गति लिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो। सडक पुगेपछि बैतडीका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकावासीको गाडी चढ्ने धोको पुरा भएको अध्यक्ष चन्दले बताउनुभयो। बैतडीको पाटन नगरपालिकाबाट सुरु भएको पाटन पञ्चेश्वर सडक खण्डको कुल 65 किलोमिटर सडकमध्ये 60 किलोमिटर सडक पुरा भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगत प्रसाद जोशीले जानकारी दिनुभएको छ। प्रमुख इन्जिनियर जोशीले पाटन पञ्चेश्वर सडक जिल्लाकै नमुना सडक बनिरहेको बताउनुभयो। पाटन पञ्चेश्वर सडक कालोपत्रेसँगै बैतडीकै सबैभन्दा फराकिलो सडक बन्दैछ। सडक पुरा भएपछि बैतडीको तल्लो सोराड क्षेत्रको भारतसँगको परनिर्भरता हटेको हो। पाटनदेखि मिलौली नगरपालिकाको काँडा बजारसम्म 30 किलोमिटर सडक कालोपत्री गर्ने काम अघि बढिरहेको पूर्वाधार विकास कार्यालय बैतडीले जानकारी दिएको छ। हिँडेर बैतडी सदरमुकाम पुग्न सो क्षेत्रका स्थानीयहरूलाई 1 दिन लाग्ने गरेकोमा अहिले 3 घन्टामै सदरमुकाम पुग्न सकिने पञ्चेश्वर गाउँपालिकाका स्थानीय धनवीर सार्केले बताउनुभयो। सार्कीले सडक पुगेपछि पञ्चेश्वरसम्म गाडी चल्न थालेको बताउनुभयो। खाद्यान्न लगायतका सामग्री नेपालबाटै आउन सुरु भएको छ। सडक नहुँदा महाकालीमा ढुङ्गा तरेर पञ्चेश्वरबाट भारतको लोहाबाट जानुपर्ने बाध्यता रहेको थियो। अब बिस्तारै त्यो बाध्यता हट्न थालेको छ। सडक पुगेपछि औषधि उपचार गर्न समेत सजिलो भएको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताउनुभयो। सुत्केरी व्यथा लागेकी महिलालाई महाकाली नदीमा ट्युब र ढुङ्गाबाट तराएर भारत लैजानुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ। सडक पुगेपछि सो क्षेत्रका मिलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले एम्बुलेन्स किन्ने योजना समेत सार्वजनिक गरेका छन्। सरकारसँग भएको सहमति कार्यान्वयनमा नआएको भन्दै निर्माण व्यवसायहरूले आन्दोलनको चेतावनी दिएका छन्। पटक पटक सरकारसँग वार्ता भए पनि हालसम्म कार्यान्वयनमा नआएको भन्दै निर्माण व्यवसायहरूले कडा आन्दोलनको चेतावनी दिएका हुन्। निर्माण व्यवसाय सङ्घ कैलालीले विभिन्न स्वरबुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। मागबारे सरकारले चासो नदेखाए कडा आन्दोलन थाल्ने ज्ञापन पत्रमा चेतावनी दिइएको छ। उनीहरूले सार्वजनिक खरिद नियमावली संशोधन हुनुपर्ने, समयमै भुक्तानी दिनुपर्ने लगायतका स्वरबुदे माग राख्दै ज्ञापन पत्र बुझाएका हुन्। निर्माण व्यवसाय सङ्घको ज्ञापन पत्र बुझ्दै कैलालीका प्रमुख जिल्लाधिकारी यज्ञराज बोहराले निर्माण व्यवसायका माग सम्बोधनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। निर्माण व्यवसाय सङ्घ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले सरकारले निर्माण व्यवसायको ढाड सेक्ने गरी ऐन ल्याएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो। सरकारले तत्काल माग पूरा नगरी कडा सङ्घर्षमा उत्रिने उहाँको चेतावनी छ। नेपाल निर्माण व्यवसाय महासङ्घ उपाध्यक्ष टेकबहादुर सेठीले सरकारी योजनाहरूको निर्माण सम्पन्न गरिसक्दा पनि भुक्तानी नभएको गुनासो गर्नुभयो। सरकारले काम गराए पनि भुक्तानी दिन आलटाल गरिरहेको बताउँदै व्यवसायहरूले आफूहरूको सुरक्षाको ग्यारेन्टी समेत हुन नसक्दा बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनु भएको छ। निर्माण व्यवसायहरूले आज कैलालीसहित देशभरका 77 जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष 7 दिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएका छन्। निर्माण व्यवसायहरूले 7 दिनभित्रमा संशोधन खारेज तथा नयाँ प्रावधान लागू नभई हडतालमा उत्रिने चेतावनी दिएका छन्। गहुँ छर्ने उपयुक्त समय तथा गहुँ खेती गर्ने किसानहरूका लागि कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले गरिरहेका कामहरूका बारेमा शुक्लाफाटा नगरपालिकाको कृषि शाखाका प्रमुख दानसिंह विष्टसँग हाम्रा सहकर्मी दानसिंह डङ्गौराले कुराकानी गर्नुभएको छ। प्रस्तुत छ उहाँसँग गरिएको यो कुराकानी।
म चाहिँ दानसिंह विष्ट, शुक्लाफाटा नगरपालिका अन्तर्गतको कृषि शाखामा शाखा प्रमुख, झलारी कञ्चनपुर।
गहुँ छर्ने उपयुक्त समय कुन हो सर?
गहुँ छर्ने उपयुक्त समय भनेको मङ्सिरको पहिलो हप्तासम्म हामीले गहुँ छरिसक्यौँ भने हाम्रो उत्पादन पनि र समयले पनि राम्रो प्रभाव पार्ने हुनाले उत्पादन पनि राम्रो देखिन्छ। र जसरी मङ्सिरको पहिलो हप्ता कटेपछि त्यस्तै हप्ता हप्ता कट्दै गयो भने प्रति हेक्टर हाम्रो उत्पादन 1 क्विन्टल चाहिँ नोक्सान हुँदै जान्छ।
गहुँ छर्नुभन्दा पहिला तयारी कसरी गर्नु? जमिनको तयारी
गहुँ छर्नुभन्दा पहिला हामीले खेतलाई राम्ररी सुकेको खेत हुनुपर्छ अनि राम्ररी 3-4 चोटि खनजोत गरेर अनि त्यसपछि अन्तिम तयारी, जति बेला गहुँ छर्नुभन्दा अगाडि अन्तिम तयारी हुन्छ, त्यो अन्तिम तयारी हुँदाखेरि हामीले त्यसमा युरिया, डिएपी, पोटास जस्तो मलहरू मिसाएर र अनि कम्पोस्ट मल मिसाएर अनि त्यसपछि गहुँ छर्नु उपयुक्त हुन्छ।
कृषि शाखा कार्यालयले किसानहरूलाई बिउ उपलब्ध गराउने कार्यक्रम कसरी गरिरहेको छ?
अब यस कृषि शाखा अन्तर्गतको हाम्रो कृषि शाखालाई छुट्टिएको बजेट भनेको 30 लाख, त्यसमा पनि अब सबै बालीहरूलाई टच गर्नुपर्छ। सिजन अनुसार सबै बालीहरूलाई बजेट छुट्टिएको हुँदा अब गहुँ बालीको लागि पनि रकम छुट्टिएका थियौँ। त्यसमा चाहिँ हाम्रो माग सूचना निकालेका थियौँ हामीले गहुँको लागि, त्यसमा चाहिँ सूचना निकालिसकेपछि हाम्रो 400 क्विन्टल चाहिँ किसानको माग आएको छ। अब हामीले यस कार्यालयबाट दिन सक्ने भनेको 120 क्विन्टल।
किसानहरूलाई गहुँ खेतीतिर होइन आकर्षित गर्नको लागि कस्तो खालको कार्यक्रम गर्नुहुन्छ तपाईँहरू?
अब हामीले खास गरी यस शुक्लाफाटा नगरपालिका अन्तर्गतको कृषि शाखा मा जो वार्षिक कार्यक्रम छ त्यो वार्षिक कार्यक्रममा शुक्लाफाटा नगरपालिका अन्तर्गतका कृषकहरूलाई सबै वडाहरूबाट, जस्तै 12 वडा छन्, ती सबै वडाबाट जो व्यावसायिक जो बढी मात्रामा खेती गरिरहेछन्, को अलि कम जान्नेछन् त्यस्ता किसानहरूलाई हामीले छनौट गरेर यो खाद्यान्न बाली सम्बन्धी एउटा तालिम राखेका छौँ, जो चाहिँ हाम्रो नगरपालिका स्तर तालिम हो, त्यो हाम्रो नगरपालिकामा सञ्चालन गर्ने छौँ।
हस्त सर, समय दिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
हजुरलाई पनि धन्यवाद।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। किसानहरूले आवश्यक मात्रामा उन्नत जातको गहुँ पाउन समस्या भएको गुनासो गरेका छन्। यस विषयमा तपाईँको धारणा के छ त भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
चना बहादुर चौधरी हो। कृषि ज्ञान केन्द्र से जन उन्नत जात के बिउ बीजन मिलता वो पर्याप्त मात्रा में फिर नहीं मिलत हो। छिन मन मिलता कि जेकर 5-7 बीघा जमीन बा वही है मिलना, हमार 5-7 कट्ठा वाला जमीन है नहीं देना। कृषक तो सब कृषके हुई, जौन किसान जटा जमीन बा वही हिसाब से देना रहे, हमारे फिर गुनासा ही बा।
उन्नत जातको गाउँको बिउ किसानले माग गर्ला गर्दै पनि त्यस कुराको आपूर्ति गर्नु नसक्नु, त त्यसले गर्दाखेरि अहिले यो स्थानीय निकायहरूले पनि यसलाई विशेष जोड दिनुपर्ने, कुन कहाँबाट थियो हुन सकिन्छ त्यो बिउ ध्यान दिनुपर्ने कुरा हो।
खालि रहेछ यहाँ त खालि कृषि भन्ने मात्रै रहेछन्, किसानको मनोबल घटाउने काम चाहिँ गर्नै हुँदैन। सरकारले ज्ञान केन्द्र अर्को केन्द्र भनेर त त्यहाँ राखेका छन्।
किसान नपाया हुना त पर्याप्त भएन होला, सरकारले मिलाउनु पर्ने हो, कृषि विभागले मिलाउनु पर्ने हो, मल खाद अनि बिउ बिजन त अगाडि नै तयार भन्ने बिउ हो। अब उन्नत जातको बिउ कर्मचारीलाई तलब खानलाई ज्ञान केन्द्र खोलेकै छ, किसानलाई कसले हेर्ने हो? जहिले पायो पायो, जहिले पाएन पाएन।
रामसिंह कार्की। हामीले कहिले बिउ बिजन पाउँदैनौँ, न गहुँ पाउँछौँ न धान पाउँछौँ, हामीले त कहिले पनि पाउँदैनौँ। जुन ठुला बडा छन् तिनीहरूले बिउ सिमेटेर एकपट्टि लग्छन्,
खालि त्यहाँ जसको पावर चल्छ त्यही मात्रै त्यहाँबाट फाइदा लिँदैछ। तिमी किसान गर्छ त्यसले पाउने व्यवस्था गरिदिएपछि राम्रो हुन्थ्यो जस्तो लाग्छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेलडाणी चार कञ्चनपुरको साधारण सभा हुने बारे सूचना। यस संस्थाको 15 साधारण सभा यही कार्तिक 30 गते शनिबारका दिन बिहान 11 बजी बस्ने भएकाले उक्त साधारण सभामा सम्पूर्ण सेट सदस्यज्यूहरूका साथै यस संस्थाको शुभेच्छुक सम्पूर्ण महानुभावहरूमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। स्थान समितिको कार्यालय, कार्तिक 30 गते शनिबार बिहान 11 बजे। अध्यक्ष रामदत्त भट्ट तथा कार्य समिति परिवार, बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बेलडाणी चार कञ्चनपुर।
नमस्कार है मामा, सबै भाइ बहिनी विद्यालय गएछन्, छोरी अस्मितालाई चाहिँ किन नपठाउनु भएको?
हेर भान्जा बाबु, अब यो व्हील चेयरमा बसिरहने छोरीले पढेर जाहिरी खान सक्ने हो होइन, हामीलाई पाल्न सक्ने हो होइन, फेरि खर्चको महामारी हुँदै गर्दा यिनलाई पढाउँ कि घरै राखौँ हुँदो रहेछ क्या भान्जा?
लौ मामा पनि के कुरा गर्नुभएको, अपाङ्गता भएका बालबालिकाको शिक्षाको लागि त सरकारले समावेशी शिक्षाको नीति नै ल्याएको छ नि। सामुदायिक सरकारी विद्यालय र क्याम्पसमा निशुल्क नै पढ्न पाउने, छात्रवृत्ति पाउन सक्ने जस्ता कुराहरू थाहा छैन मामालाई?
अहँ।
अनि नि मामा, अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले निजामती सेवामा 5% आरक्षणको व्यवस्था गरेको छ। राम्ररी पढिन् भने त अस्मिताले जाहिर खाएर आफू पनि आत्मनिर्भर हुन्छन्, तपाईँहरूलाई पनि पाल्न सक्छन्, होइन र मामा?
भान्जा बाबुको कुरामा पनि दम छ है, आजै छोरीलाई विद्यालय भर्ना गर्न लिएर जान्छु म।
अभिभावकले अपाङ्गता भएका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित नगरौं।
IFES र USAID को सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
साङ्गीतिक कार्यक्रमको साथमा नेपाल टेलिकमको निशुल्क सिम कार्ड वितरण तथा 4G सिम परिवर्तन गरिने बारे सूचना। यही मिति 2076 कार्तिक 30 गते शनिबार महेन्द्रनगरको खुला मञ्चमा सञ्चालन हुन गइरहेको मेगा म्युजिकल जर्नी सिजन 2 सप्तरङ्ग 2 नामक साङ्गीतिक कार्यक्रममा नेपाल टेलिकमको प्रिपेड सिम कार्ड निशुल्क वितरण तथा 4G LTE सेवा प्रयोग गर्न चाहने ग्राहकहरूलाई 4G सिम कार्ड निशुल्क परिवर्तनको सुविधा समेत उपलब्ध गराइने भएको हुँदा मौकाको फाइदा उठाउनुहोस्।
आवश्यक कागजात, नेपाली नागरिकताको प्रतिलिपि अथवा चालक अनुमति पत्र, मतदाता परिचय पत्र, सरकारी परिचय पत्र, पासपोर्टको प्रतिलिपि मध्ये कुनै एक कागजात,
पासपोर्ट साइजको फोटो एक थान, कलाकारहरू राजेश हमाल,
जितु नेपाल,
सुगम पोखरेल,
मेलिना राई,
रवि ओड,
प्रकाश सपुत,
हिमाल सागर लगायत अन्य कलाकारहरू।
समय बिहान 10 बजेदेखि कार्यक्रम अवधिभर। नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अतरिया कैलाली।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीलाई थप उपचारका लागि टनेलधुराबाट कैलालीको धनगढी लगिएको छ। डाक्टर केसीलाई टनेलधुराबाट एम्बुलेन्समा राखेर धनगढी लगिएको हो। आज दिउँसो 2 बजेपछि केसीलाई धनगढी लगिएको टनेलधुरा अस्पतालले जानकारी दिएको छ। उहाँलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालतर्फ लगिएको टनेलधुरा अस्पतालले जनाएको छ। डाक्टर केसीले नौ दिनको दिन मङ्गलबार अनसन स्थगित गर्नुभएको थियो। भारतले नेपाली भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि देशमा चलिरहेको आन्दोलनलाई समर्थन गर्दै डाक्टर केसीले 17 अनसन स्थगित गर्नुभएको थियो। अनसनका कारण उहाँको स्वास्थ्यमा समस्या उत्पन्न भएको छ। उक्त समस्याको थप उपचारका लागि डाक्टर केसीलाई धनगढी लगिएको बताइएको छ। धनगढी जानुअघि डाक्टर केसीले सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवतीको दर्शन गर्नुभएको थियो। उहाँका भाइ किशोरसँगै केसी दर्शन गर्न उग्रतारा पुग्नु भएको थियो। धनगढीमा आवश्यक उपचारपछि मात्रै उहाँ काठमाडौँ फर्कने जनाइएको छ। कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख निरपबहादुर ओडुले निर्माणका योजनाहरू हाम्रो हुन् भन्ने सोचको विकास हुन नसक्दा समस्या भइरहेको गुनासो गर्नुभएको छ। लायन्स क्लब अफ धनगढी सिटी र लायन्स क्लब अफ फारेस्ट फारोस्ट नरसिंहले बुधबार विश्व मधुमेह दिवसको अवसरमा आयोजना गरेको सुगर तथा आँखा शिविरको उद्घाटन गर्नुहुँदै यस्तो धारणा राख्नु भएको हो। यही सोच पारेर बस्दा दिगो विकास हुन नसकेको आरोप नगर प्रमुख ओडको छ। घरागन आफ्नो घर अगाडिको नाली उपमहानगरपालिकाको भन्ने सोचका कारण आँगन बढारेर नालीमा फोहोर फाल्नेहरू पनि रहेको बताउँदै नगर प्रमुख ओडले ती व्यक्ति नै नाली फोहोर भयो भनेर गुनासो गर्ने गरेको बताउनुभयो। दुई वर्षसम्म धनगढीका नगरवासीहरूलाई फलफुलका बिरुवा निशुल्क वितरण गरिएको भए पनि त्यो बिरुवालाई पनि नगरपालिकाको भनेर राम्रो गरी नहुर्काएको ओडले गुनासो गर्नुभयो। त्यसैले गत आर्थिक वर्षमा 85% अनुदानमा फलफुलको बिरुवा वितरण गरिएको नगर प्रमुख ओडले बताउनु भएको छ। कुनै पनि विकासलाई दिगो र गुणस्तरीय बनाउनका लागि स्थानीयको सहयोग आवश्यक हुने बताउनुहुँदै नगर प्रमुख ओडले स्थानीयले योजनालाई हाम्रो भन्न नसकेसम्म काम राम्रो हुन नसक्ने बताउनु भएको हो। गैर जिम्मेवार कुरा गरेर धनगढी उपमहानगरपालिकाको विकास हुन नसक्ने बताउँदै नगर प्रमुख ओडले जुनसुकै तहको सरकारले योजना हालेको भए पनि त्यो स्थानीय नागरिकको लागि हालिएको बताउनुभयो। नकारात्मक सोच पालेर मात्रै समाजको विकास हुन नसक्ने भएकाले जनस्तरबाट हुन सक्ने साना कामहरू गर्न स्थानीयहरू तयार हुनै पर्ने नगर प्रमुख ओडको धारणा छ। आगामी मङ्सिर 14 गते हुने उपनिर्वाचनका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर 3 वडाध्यक्ष पदका लागि 5 राजनीतिक दलका 5 उम्मेदवारी दिएका छन्। मुख्य निर्वाचन कार्यालयका अधिकृत गोपाल प्रसाद वास्तोलाका अनुसार निर्धारित समयावधिसम्ममा 5 उम्मेदवारी दर्ता गराएका हुन्। उहाँका अनुसार सबैभन्दा पहिले नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेद्वार कृष्णबहादुर तामाङ, दोस्रोमा काङ्ग्रेसका उम्मेद्वार दीपबहादुर तामाङ, समाजवादीका पदमबहादुर शाही, राप्रपा समूहका भीमबहादुर तामाङ र अन्तिममा राप्रपा संयुक्तका सिर्धन तामाङले उम्मेदवारी दर्ता गराएका हुन्। सबै राजनीतिक दलका उम्मेदवारहरूले बाजागाजासहित उम्मेदवारी दर्ता गराएका थिए। पुनर्वास नगरपालिका वडा नम्बर तिनको वडाध्यक्ष पदमा निर्वाचित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त रहेको थियो। विक्रम सम्वत 2074 साल असारमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेकपाका उम्मेद्वार फैरु तामाङ उक्त वडाबाट निर्वाचित हुनुभएको थियो। सीमान्तकृत बालबालिकाहरूको शैक्षिक अवस्थामा सुधार ल्याउन कैलालीको धनगढीमा स्टेम उत्सव परियोजना हुने भएको छ। मर्सिकोर नेपाल र ब्याकवार्ड सोसाइटी एजुकेसन बेसको संयुक्त आयोजनामा कार्तिक 29 गते धनगढीमा स्टेम उत्सव हुन लागेको हो। कक्षा 8 कक्षा 10 अध्ययनरत विद्यार्थी र विद्यालय छोडेका विद्यार्थीहरूलाई स्टेम उत्सव कार्यक्रममा समावेश गर्ने बेसले कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ। स्टेम उत्सवमा 30 विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक गरी 700 बढीको सहभागिता रहने जनाइएको छ। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीचको घनिष्ठ र परम्परागत सम्बन्धलाई आर्थिक साझेदारीलाई विस्तार गर्ने विषयमा गम्भीर छलफल भएको भेटमा सहभागी परराष्ट्र मन्त्री प्रदीप गेवालीले जानकारी दिनुभयो। बङ्गलादेशका राष्ट्रपतिले समृद्ध नेपाल, सुखी नेपालीको चाहनालाई साकार पार्न आफ्नो तर्फबाट हरसम्भव सहयोग गर्ने वचन दिनुभएको छ। दुवै देशबीच वाणिज्य विस्तार, कनेक्टिभिटी, ऊर्जा, व्यापार, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा साझेदारी गर्ने बारे कुराकानी भएको हो। नेपाललाई बङ्गलादेशले उपलब्ध गराउँदै आएका बन्दरगाहको सदुपयोग गर्दै नेपाली उत्पादनलाई बङ्गलादेशको बजारमा पुर्याउने विषयमा पनि छलफल भएको छ। व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाई मार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो। जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउने बारेमा पनि विचार आदान प्रदान भएको मन्त्री गेवालीले बताउनुभयो। यी सबै कुराको निम्ति प्रधानमन्त्रीले बङ्गलादेशका राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नुभयो। बङ्गलादेशका राष्ट्रपतिले आफ्नो मुलुकको स्वतन्त्रता सङ्ग्राम र त्यसलाई मान्यता दिएकोमा नेपाल सरकार र नेपाली जनतालाई धन्यवाद दिनुभयो। अब खेल खबर। नेपाली राष्ट्रिय महिला भलिबल टिमले बङ्गलादेशमा जारी एबिसी सेन्टर जोन भलिबलमा आफ्नो निरन्तर जित यात्रा कायम राख्दै फाइनल यात्रा तय गरेको छ। एक खेल अगावै फाइनल पुगेको नेपाल समूह चरणको अन्तिम खेलमा पनि मालदिप्सलाई सोझो सेटमा पराजित गर्दै उपाधि अभियान बलियो बनाउन सफल रह्यो। यसअघि नै फाइनलमा स्थान बनाएको नेपालले लिगको अन्तिम खेलमा मालदिप्सलाई 3-0 सोझो सेटमा पराजित गर्दै उपाधि यात्रामा आफू एक्लो रहेको सन्देश दियो। जितसँगै नेपाल लिगको 4 खेलबाट 12 अङ्क जोड्दै शीर्ष स्थानमा रहन सफल भयो। पराजित मालदिप्सको 4 खेलबाट 8 अङ्क रहेको छ। ढाका मिरपुर स्थित शहीद सुरवार्दी इन्डोर हलमा पहिलो सेटमा मालदिप्सले सुरुवातमा बलियो चुनौती दिए पनि खेलमा सहज रूपमा 25-14 को पहिलो जित निकाल्यो। दोस्रो सेटमा नेपालले खेलको सुरुवातदेखि नै अग्रता लिँदै 25-5 को जित निकालेको थियो। तेस्रो सेटमा पनि नेपालले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिँदै 25-13 ले खेल जित्दै आफ्नो लगातार जितको श्रृङ्खलालाई जारी राख्न सफल भएको हो। नेपालले उपाधिका लागि मालदिप्स विरुद्ध नै बिहिबार प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल नेपाली समयअनुसार दिउँसो 2:45 सुरु हुनेछ। त्यसअघि तेस्रो स्थानको लागि घरेलु टोली बङ्गलादेश र किर्गिस्तान बीच प्रतिस्पर्धा हुने जनाइएको छ। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय विरुद्ध अख्तियारमा उजुरी। सरकारसँग भएको सहमति कार्यान्वयनमा नआएको भन्दै निर्माण व्यवसायीहरू रुष्ट। बैतडीको स्वराट क्षेत्र सडक सञ्चारसँग जोडिएपछि भारतसँगको परनिर्भरता हट्यो। निर्माणका योजनाहरू हाम्रो हुन् भन्ने सोचको विकास हुन नसक्दा समस्या भइरहेको कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुखको गुनासो। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर 3 वडाध्यक्ष पदका लागि 5 उम्मेदवारी। बङ्गलादेशका राष्ट्रपति र नेपालका प्रधानमन्त्री बीच भेटवार्ता र नेपाल अपराजित रहँदै फाइनलमा। हस् तैलाई समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओजाजीलाई विशेष धन्यवाद दिँदै म समाचार प्रस्तुता ओम प्रकाश पनि बिदा हुन्छु। हस् त नमस्कार।
ओहो ल दाइले त घर बनाएर प्लास्टर पनि गरिसक्नुभयो, अब रङ लगाउने होइन दाइ?
म त रङ मल्टिनेसनल कम्पनीकै लगाउने हो।
मल्टिनेसनल त भन्नुभयो दाइले, तर मल्टिनेसनल रङ लगाएर